السلام عليكم ورحمة الله وبركاته. الحمد لله، الحمد لله الذي وفقنا لصالح الأعمال، ونشهد أن لا إله إلا الله وحده لا شريك له، شهادة من شهدها فاز بالجنة، ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صاحب البهجة والكمال، صلى الله عليه وعلى آله وصحبه صلاة وسلاما دائمين وتلازمين إلى يوم المآل. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يسألونك عن الروح، قل الروح من أمر ربي وما أوتيتم من العلم إلا قليلا، صدق الله العظيم. محترم بزرگوں اور عزیز ساتھیوں، گزشتہ جمعہ میں زکوٰۃ کے بارے میں تفصیلی باتیں سیر حاصل معلومات کی صورت میں آپ کے سامنے آئے ہیں، اور یہاں تک کہ روزوں، تراویح اور دیگر رمضان سے متعلقہ مسائل کے بارے میں آپ اپنے اپنے اعتماد کے محققین مفتیان کرام سے ربط پیدا کر کے، یا جن کے قلم پر اعتماد ہے ان سے رابطہ قائم کر کے، ان کی کتابوں سے، اخبارات سے استفادہ کریں مسائل کے، جزوی مسائل کے بارے میں. آج ہم آپ کی خدمت میں خطرے مشترک مضمون قلب و روح کے ترقی اور صفائی اور تطہیر روح کے بارے میں آپ سے عرض کریں گے، اور یہ ہمیں اپنے بزرگوں سے ملا ہوا ایک روحانی سبق ہے، اس لیے اس کو ہم آپ کی خدمت میں پیش کر رہے ہیں. جب کسی شخص پر نظر پڑتی ہے تو ایک آدمی نظر آتا ہے، لیکن اصل میں وہ ایک شخص نہیں ہوتا، بلکہ اس کے اندر میں کچھ اور شخصیت رہتی ہے، اس کو روح سے تعبیر کرتے ہیں. جیسے آئینے کے سامنے اگر ہم کھڑے ہو جائیں تو ہم دو شخص ملحوظ کر رکھتے ہیں، ایک خود اس کا اپنا ڈھانچہ جو سر سے پاؤں تک خصوصی سانچے میں ڈھلا ہوا ہے، اور ایک اس کا عکس نظر آتا ہے جو آئینے میں موجود ہوتا ہے. جیسے ایک ہونے کے باوجود دو نظر آتے ہیں، اسی طرح بلکہ اس سے کہیں زیادہ صداقت کے ساتھ اور تحقیق کے ساتھ یہ بات اپنی جگہ پر ہے کہ انسان دو چیزوں سے مرکب ہے، ایک جسم، دوسرے روح. روح نظر نہیں آتی، نشانیوں سے سمجھی جاتی، کاموں سے معلوم ہوتی، صفات سے اس کا آتا پتا لگتا ہے، تفصیلات جاننے سے اس کا مرکزی محور سمجھ میں آتا ہے. اسی لیے یہ بات اچھی طرح ذہن نشین رہے کہ انسان کو اللہ نے جو بنایا ہے یہ مجموعی طور پر یہ دو چیزوں سے مرکب ہے، ایک جسم، دوسرے روح. جسم کے کچھ تقاضے ہیں، اسی طرح روح کے بھی کچھ تقاضے ہیں. جسم کچھ چیزوں کا مطالبہ کرتا ہے, جیسے جسم کو کھانا چاہیے, جیسے پانی چاہیے, جیسے لباس چاہیے, جیسے عورت چاہیے, اسی طرح روح کے بھی تقاضے ہیں. اس کو بھی رزق چاہیے, روحانی رزق چاہیے, روحانی کھانا چاہیے, روحانی مشروب چاہیے, اور وہ بھی تقاضا کرتی ہے ایک بات کا کہ اس کو اللہ کی رؤیت چاہیے. جیسے جسم عورت کا تقاضا کرتا ہے, ایسے ہی روح اپنے پیدا کرنے والے اور مالک کو دیکھنا چاہتی ہے. جسم کے اگر تقاضوں کی مفید تکمیل ہو تو اس کو دین کہتے ہیں. سمجھ رہے ہیں؟ جسم کے تقاضوں کی اگر مفید ترین تکمیل ہو تو اس کو دین کہتے ہیں, اور اگر غیر مفید تکمیل ہو تو اس کو دنیا کہتے ہیں. روح کے تقاضوں کی اگر مفید تکمیل ہوئی تو اس کو قرب و نعمت کہتے ہیں, قرب الہی کہتے ہیں, نعمت حق کہتے ہیں. اور اگر روح کے تقاضوں کی غیر مفید تکمیل ہوئی تو اس کو جوگیت کہتے ہیں, الہاد کہتے ہیں, بددینی کہتے ہیں. تو کچھ تقاضے ہیں جسم کے اور کچھ تقاضے ہیں روح کے. جیسے جسم کو کھانے کی ضرورت ہے, اسی طرح روح کو بھی غذا کی ضرورت ہے. اس غذا کا نام ہے عبادت. اس کو نماز چاہیے, اس کو ذکر چاہیے, اس کو تلاوت چاہیے, اس کو دعا چاہیے, اس کو فکر چاہیے, اس کو مراقبہ اور مشاہدہ چاہیے. یہ اعتبارات ہیں روح کو. جیسے جسم تقاضا کرتا ہے کھانے کا, ایسے ہی روح بھی تقاضا کرتی ہے ان تقاضوں کی تکمیل کا. جیسے جسم کو لباس چاہیے, جیسے جسم کو لباس چاہیے ایسے روح کو بھی لباس چاہیے, روحانی لباس. اس کو قرآن کی زبان میں, حدیث کی زبان میں, اولیاء امت کی زبان میں تقویٰ کا لباس کہتے ہیں. وہ لباس تقویٰ ذالک خیر. ہاں, اسی طرح جسم عورت کو چاہتا ہے. جو جسم عورت کو نہ چاہے وہ نامکمل ہے, ادھورا ہے. اسی طرح اگر کوئی اگر روح اگر مولا کو نہ چاہے تو وہ ادھوری ہے, نامکمل ہے. ابھی اس کی تکمیل نہیں ہوئی. جس طرح جسم جو ہے نا جوان ہوتا ہے, ایسے ہی روح بھی جوان ہوتی ہے. جیسے جسم جوان ہوتا ہے اور مادے جسم نکلتا ہے, اس کو پانی کا قطرہ مادے منوی یا منی کہتے ہیں, وہ جوانی کی نشانی ہے. اسی طرح روح کی جب جوان ہوتی ہے, اس وقت جوان ہوتی ہے جب انا نکلتا ہے, پندار خود ہی نکلتا ہے, غرور نکلتا ہے, انا کا کانٹا جب ہٹ جاتا ہے تب جوان ہوتی ہے روح، اس سے پہلے اس کے جوان ہونے کا تصور نہیں ہے. اسی لیے بزرگوں نے کہا یہ قول کسی بزرگ کا سچا ہے، یہ قول کسی بزرگ کا سچا ہے. چھوٹے نہ اگر ڈالی سے تو پھل کچا ہے، چھوڑی نہیں جس نے حب دنیا، گوری سفید ہو مگر ابھی وہ بچہ ہے. اگر آدمی روح کے تقاضوں کو سمجھ رہا ہے تو وہ اصل کام ہے. اس کو کھلائیے، اس کو پلائیے، اس کو پہنائیے، اس کے تقاضوں کی تکمیل کیجیے. وہ نادان انسان ہے جو ایک مہینہ تو روح کو کھلائے پلائے پہنائے، لیکن 11 مہینے تک پھر اس روح کو بھوکا رکھے. اس کی مثال والد ماجد رحمت اللہ علیہ فرماتے تھے کہ اگر کوئی ایک بنڈی ہوتی ہے جس کے 2 بیل ہوتے ہیں، اگر دونوں کے دونوں تندرست رہے، توانا رہے، مقتضیات جسم ان کے شیڈول ہوں، صحیح ہوں، برابر برابر کے ہوں، تو گاڑی بھی سلامتی سے چلتی ہے، منزل تک بھی صحیح پہنچنے کی نشانیاں ہیں. اور اگر ایک بیل ہو دبلا پتلا لاغر مریل قابل مسلخ اور دوسرا پہلوان کی طرح تندرست توانا، تو کیسا ہو جائے گا؟ بیل بنڈی بھی خراب، کام بھی خراب، یہ گرا اور وہ گرا، یہ چیز خراب ہو گئی، وہ چیز خراب ہو گئی، کام ادھورا، نتیجہ ادھورا. اسی طرح ہمارے اس زندگی کی بنڈی کے 2 بیل ہیں، ایک کا نام جسم ہے، دوسرے کا نام روح ہے. اگر یہ دونوں تقاضوں کی تکمیل کے اعتبار سے برابر برابر چلتے رہے ہوئے اعتبار تعمیل و تکمیل، تو آسانی سے منزل کو پہنچتے ہیں. اور اگر ایسا نہیں ہوا تو پھر ایسی صورت میں سوائے نقصان کے، سوائے ادھورے پن کے، سوائے کچے پن کے، سوائے الجھنوں کے کچھ نہیں. اور عجیب بات یہ ہے کہ جس چیز پر زیادہ محنت ہونا تھا اس پر بہت کم محنت ہو رہی ہے، اور جس چیز پر کم محنت ہونا تھا اس پر ضرورت سے کہیں زیادہ محنت ہو رہی ہے. دیکھو بھائی، دو ایک آدمی کے 2 مکان ہیں، ایک آدمی کے 2 مکان ہیں، ایک مکان کی لیپا تھوپی کر رہا ہے، اور مٹی سے اس کو لیپ رہا ہے، اس کا جھاڑو جھٹکا ہٹا رہا ہے، کچرا نکال رہا ہے، اس کی بنیادیں کھود رہا ہے، دیواریں اٹھا رہا ہے، یہ چھت کو قابل قدر بنا رہا ہے، رنگ روغن کر رہا ہے. اس سے پوچھا جائے کہ میاں تم اس کے ساتھ کیوں، کیا کر رہے ہو، کیا پلان ہے تمہارا؟ بولے میرا پلان یہ ہے کہ بننے کے بعد گرا دوں گا. کتنا بیوقوف ہے وہ آدمی جو چیز خود ہی گرنے والی ہے، یا جس کو گرایا جانے والا ہے، یا جو بالکل بے دم خود ہی نیست نابود ہو جانے والی ہے اور مٹی میں مٹی مل جانے والی ہے، اس پر تو خاطر خواہ محنت کرے اور ذہن میں کوئی منصوبہ نہیں. اس لیے جسم ہے مٹنے والا، روح ہے باقی رہنے والی. انسان دنیا سے گزرنے کے بعد ختم نہیں ہو جاتا، وہ نادان اگر کوئی سمجھتا ہے, بے ایمان شخص اگر کوئی یہ سمجھ رہا ہے کہ مرنے کے بعد ختم ہو جاتے ہیں, ارے مرنے کے بعد تو سب زندہ ہو جاتے ہیں, بشمول ابو لہب ابو جہل, زندہ ہی نہیں تو ثواب کس کو عذاب کس کو. جسم کا تعلق فنا سے ہے, روح کا تعلق بقا سے ہے. جسم مٹنے والا, روح باقی رہنے والی. جسم کا تعلق مادے سے, جسم مادی ہے, روح غیر مادی ہے. جسم کا تعلق سفلیات سے, عالم اسفل سے, مٹی جیسے متعلقات سے, اور روح کا تعلق علویات سے. جسم کا تعلق کثافتوں سے, اور روح کا تعلق لطافتوں سے. جسم کا تعلق ظلمت سے, اور روح کا تعلق نور سے. نور سے جسم باقی رہنے والا نہیں. جی اس کے اجزاء تقسیم ہو جائیں گے, کچھ ہوا میں تحلیل ہو جائیں گے, کچھ مٹی میں تحلیل ہو جائیں گے, کچھ پانی میں تحلیل ہو جائیں گے, کچھ حرارت میں تحلیل ہو جائیں گے, اجزاء پورے اس کے تحلیل ہو جائیں گے, لیکن روح باقی رہے گی. پھر اللہ پاک اپنے خصوصی نظام کے تحت اس جسم اور روح دونوں کو اٹھائیں گے, جسم کو بھی اٹھائیں گے, خالی روح کو نہیں. اگر کسی کی رات گنگا جمنا میں بہ دی ہو تو بھی اٹھائیں گے, ہمالیہ پہاڑ پر اگر کسی کی رات بہا دی گئی ہو تو بھی اٹھائیں گے. ہاں اگر کسی کو شیر کھا گیا ہو تو بھی اٹھائیں گے, اگر کوئی جس خبر میں مدفور ہے تو بھی اٹھائیں گے, اگر کسی کو مچھلی ننگل گئی ہو تو بھی اٹھائیں گے, اگر کسی کو جلا کے راکھ کر دیا گیا ہو تو بھی اٹھائیں گے. اور وہ مسئلہ اللہ کے لیے مشکل نہیں ہے, بہو احوان والے وہ تو اور زیادہ آسان ہے. مفسرین فرماتے ہیں عجیب بات ہے, قیامت میں دوبارہ اٹھائے جانے کے بارے میں آدمی شبہ کرتا ہے, حالانکہ خود اس انسان کے وجود کا حال یہ ہے کہ جب یہ پیدا ہوا تھا تو اس کا کوئی میٹیریل نہیں تھا, کچھ بھی نہیں تھا, لم یکن شیئا مذکورا تھا. اللہ تعالی الانسان شیئا من الدہر لم یکن شیئا مذکورا, اتنا بالکل بے بد و نمود تھا. جی تھا تو اس کا اپنا ایک علم رخ تھا, اس کا کوئی وجودی پہلو نہیں, ظاہری پہلو نہیں تھا. بغیر مٹیریل کے اللہ پاک نے اتنا قیمتی انسان بنا کر اللہ نے کھڑا کر دیا. جب آدمی مر جائے گا تو کچھ تو رہے گا, بال کی شکل میں, کھال کی شکل میں, ناخن کی شکل میں, ہڈی کی شکل میں, برادے کی شکل میں, جسم کے کسی عضو کی شکل میں, کھال کے کسی حصے کی شکل میں, ریڑھ کی ہڈی کے کسی جز کی شکل میں, یا آپ کا وہ جس پانی کی شکل میں, یا ہوا کی شکل میں, یا مٹی کے ذرے میں, یا کسی نہ کسی صورت میں موجود تو رہیں گے. جب بالکل نہیں تھے تو اللہ نے بنایا, جب کچھ رہو گے تو بنانا کیا مشکل ہے. بلا وہ الخلاق العلیم انما امره اذا اراد شيئا ان يقول له كن فيكون, وہ تو اتنے قادر مطلق ہیں لفظ کن بھی بولنے کی ضرورت نہیں, ہوں بولتے ہو جاتی. اسی لیے اولیاء کہتے ہیں یا من امرہ بین الکاف والنون, اے وہ ذات جس کا حکم کاف اور نون کے بیچ میں ہے. کیا ہے کاف نون کے بیچ میں, دیکھ لو سوچ کے, کاف کو ادھر ہٹا دو, نون کو ادھر ہٹا دو, دیکھ لو بیچ میں کیا ہے. وہ تو توجہ ہی راضی ہوتی ہے ان کی, اللہ پاک جس چیز زمین کو بنانا چاہے زمین کو بنا دے, آسمان کو بنانا چاہے آسمان کو بنا دے, جماعت کو بنانا چاہے نبات کو بنانا چاہے, حیوان کو بنانا چاہے, انسان کو بنانا چاہے, تاروں کو بنانا چاہے, نور کو بنانا چاہے, ظلمت کو بنانا چاہے، مجھ کو بنانا چاہے، تجھ کو بنانا چاہے، کسی کو بنائے، اور وہ اتنا بناتے ہیں اتنا بناتے ہیں کہ جیسے ان کی ذات ختم نہیں ہوتی، جیسے ان کی صفت ختم نہیں ہوتی، ایسے ہی ان کی پیدا کی ہوئی جنت بھی ختم نہیں ہوتی. ان کی صفت ختم، صفت قدرت ختم ہوئے تو نا جنت کی نعمت ختم ہونے کا. اس لیے جنت والا نظام بھی ابدی اور جہنم والا نظام بھی ابدی. جب اللہ کا جلال ختم ہوگا تب جہنم ختم ہوگی. اس کے جلال کے ختم ہونے کا سوال ہی نہیں ہے تو جہنم کیسے ختم ہو جائے؟ اسی لیے جنت اور جنتیوں کا نظام بھی ابد اللہ آباد کے لیے خالدین فیہا ابدا، اور جہنم اور جہنمیوں کا نظام بھی ابدی خالدین فیہا ابدا. ہاں اسی لیے حدیثوں میں آیا جنتی جنت پہنچنے کے بعد دوزخی دوزخ میں پہنچنے کے بعد اور فیصلہ کن رخ لے لینے کے بعد جنت اور جہنم کے بیچ میں اللہ پاک موت کو دمے کی شکل میں لا کے ذبح کر دیں گے. موت پہ موت، قصہ ختم. اب جنتی ہمیشہ جنت میں، پھر جہنمی ہمیشہ جہنم میں. لا یموت فیہا ولا یحیا. تو بھائی کچھ ہیں جسم کے تقاضے، کچھ ہیں روح کے تقاضے. اب دیکھو جیسے ایک بنڈی کے دو بیل، اسی طرح زندگی کی بنڈی کے دو بیل. اس کے اندر اس کے اندر توازن رکھیے، ورنہ اگر ایک مہینہ تو ہم روحانی نظام پر چلتے رہے اور 11 مہینے تک روح کو بھوکا رکھا اور اتنا بھوکا رکھا کہ اس کو کچھ دینے کو تیار ہی نہیں، تو پھر ایسی صورت میں منزل تک پہنچنا دشوار تر اور مشکل ہو جائے گا. گاڑی چلنے کی نہیں، کام بننے کا نہیں. تو جسم کا تعلق سفلیہ سے، روح کا تعلق کلیہ سے. دیکھو ایک خاص بات سمجھو، جسم کے اندر روح ہے. کہاں ہے بولے تو کیا بولتے ہیں؟ جسم میں ہر جگہ ہے. بولتے بال کھینچو تو روح کا اندازہ لگے، ناخن کھینچو تو روح کا اندازہ لگے، انگلی کھینچو تو روح کا اندازہ لگے، پن چبھاؤ تو روح کا اندازہ لگے، کانٹا چبھاؤ تو روح کا اندازہ لگے، پیڑی میں دھساؤ تو کانٹا دھسے تب بھی روح کا اندازہ لگے، پیشانی اور تنپٹی میں لگے تب بھی اندازہ لگے، پیٹ اور پیٹ پر لگے تب بھی اندازہ لگے. ارے میاں روح ہے کہاں؟ بولے صاحب جسم میں ہر جگہ ہے. تو جیسے جسم میں روح ہر جگہ ہے، اسی طرح مخلوق میں. ارے میاں روح ہے کہاں؟ بولے صاحب جسم میں ہر جگہ ہے. تو جیسے جسم میں روح ہر جگہ ہے، اسی طرح مخلوق میں کے ساتھ مالک بھی ہر جگہ ہے، خالق بھی ہر جگہ ہے، مملوک کے ساتھ مالک ہر جگہ ہے، محکوم کے ساتھ حاکم ہر جگہ ہے، مربوب کے ساتھ رب ہر جگہ ہے، بندے کے ساتھ مولا ہر جگہ ہے. ہاں دیکھو جیسے جسم پر، جسم کے ساتھ، جسم کی اولیت کے ساتھ، آخریت کے ساتھ، ظاہریت کے ساتھ، باطنیت کے ساتھ، احاطت کے ساتھ جیسے روح گھیری ہوئی ہے، ایسے ہی پروردگار عالم کائنات کے ہر ذرے کو گھیرے ہوئے ہیں. ان اللہ بکل شیء محیط، علی کل شیء محیط. اللہ ہر چیز کو گھیرے ہوئے ہیں، ہر چیز ان کی محاط ہے، وہ ہے جس کو گھیرا گیا. اور محیط ذات کہتے ہیں گھیرنے والی ذات کو. جیسے جی ڈھیلا پانی کو جذب کر لیتا ہے، جیسے چائے بسکٹ کو گھیر لیتی ہے، گھیراؤ پیدا ہو جاتا ہے. جس طریقے سے کسی شے پر کسی چیز کا احاطہ ہوتا ہے، ایسے ہی مخلوقات کے ساتھ اللہ جل جلالہ کی ذات عالی ہے، ان کا وجود مسعود ہے.
उनके सिफात का परतो पड़ रहा है, उनके वजूद का परतो पड़ रहा है, उनकी सिफात का परतो पड़ रहा है, उनके अफाल का परतो पड़ रहा है, उनके आसार का परतो पड़ रहा है। असर से फेल और सिफत से गुजर नहीं मंजिल, हरी में जात के जलवे हैं आगे ही गली। हमारी मंजिल आसार नहीं है, अफाल नहीं है, सिफात नहीं है, हमारी मंजिल वजूद और जात है। तेरे सिवा महबूद हकीकी कोई नहीं है, कोई नहीं है। तेरे सिवा मकसूद हकीकी कोई नहीं है, कोई नहीं। तेरे सिवा मौजूद हकीकी कोई नहीं है, कोई नहीं। तेरे सिवा मशहूद हकीकी कोई नहीं है, कोई नहीं। ये जिस्म और जान पर मेहनत करना है, नादान है वो शख्स जो जिस्म पर जिस्म को तो पहलवान बना रहा है लेकिन रूह से बेगाना बन रहा है। याद रखो औलिया की इस मिसाल को, ताकि जहन में अच्छी तरह बात जहन नशीन रहे। देखो, अगर कोई आदमी किसी ने किसी को दावत दी, वो आदमी घोड़े पर सवार होकर चला, दावत दी थी दावत, शादी खाना पहुंचा, असल आदमी जिम्मेदार कहीं गया हुआ था, ये आदमी पहुंचा सवारी घोड़े पर सवार होकर फंक्शन हॉल के गेट के पास। जब वो सवारी से उतरा, वहां के दरबान और बवाब ने निगरान ने ये बात कही कि साहब आप किधर आए। वो कहने लगे कि मुझे दावत दी गई। बोले अच्छा ठीक है, आप झाड़ के नीचे बैठिए, आप झाड़ के नीचे बैठिए। उसके बाद उनकी सवारी को घोड़े को अंदर ले गया, उसको दाना खिलाया, खूब चारा खिलाया, खूब पानी पिलाया, उसको नहलाया धुलाया जी, उसका यहां से लेकर वहां तक, जिसकी पेट पट्टे रट्टे और सर से लेकर पांव तक, उसके सरापा का पूरे जिस्मानी निजाम की उसने मालिश कर दी और उस जी और उसको उसकी पीठ को थपकने लगा। कभी पांव का सहलाता है, कभी पेशानी के बाल थामता है, कभी गर्दन के बाल पर हाथ रखता है, ये है वो है। जब असल मालिक आ गया, वो बेचारा बाहर ठहरा हुआ था, मियां दोस्त इधर किधर। बोले साहब दिए तो आप दावत, मगर वो साहेब बोले यहाँ बैठ जाओ। बोले बोले फिर क्या, अंदर जाके देखे तो वो बेचारा जिस घोड़े की माल मालिश मसरूफ है, उसके पीछे में ये क्या कर रहे हो साहब, मैं इन्हीं की सवारी की खिदमत कर रहा हूँ। बोले अरे बेवकूफ, कहेंगे वो असल था कि ये असल था। बोले सवार असल होता है कि सवारी असल होती है? नहीं समझ में आया मसला, नहीं समझ में आ रहा, ये कोई बहुत बड़ा जुजिया है इस। मगर हम लोगों का हाल, हाँ बस शादाब से लेके आदाब तक चलने दो, हाँ बस यहां से लेकर वहां तक जिस्मानी निजाम खदम खदम पर पूरे हैदराबाद में देखने को, कहीं कहीं यहां वहां कुछ हलीम का नाम निशान बतौर अलामत शाही निजाम में रहता था, लेकिन अब सूरत हाल ये है कि हर नुक्कड़ पर चार दुकानें देख लो। बोले क्या? बोले जिस्म को पहलवान बनाने में मजरू है, खिला रहे हैं, खाए इफ्तार के वक्त देगी आप खजूर खाए तो जी हाँ, खाना खाए तो नहीं, पानी पिए बोले तो हाँ, खाना खाए तो नहीं, अनन्नास खाए तो हाँ, खाना खाए बोले तो नहीं, गजिए खाए बोले तो हाँ, खाना खाए तो नहीं, शरबत पिए हुए तो हाँ, खाना खाए तो नहीं, अरे सेब संतरा लीमू सेब संतरा खाए तो हाँ, खाना तो नहीं, पीसियों चीजें रख दीजिए, खाने के बाद फिर ये कहेगा खाए तो नहीं। क्या रूहानी निजाम है, क्या जिस्मानी निजाम है? घर के बाद फिर बाकी जगह थी, बल्कि असल खाना बाकी है। 50 चीजें खाकर कहता है कि मैं भूखा हूं, हद हो गई जिस्मानी निजाम की। और रूहानी निजाम के लिए नमाज पढ़ते नहीं, मैं साहब जुम्मे को जुम्मा नहीं तो डुम्मा। कभी आ गया ईद बकरीद, वो भी मिल गए तो बकरीद में तो चूंकि कुर्बानी देता हूँ ना, इसीलिए शरीक होने का मौका नहीं होता। रमजान को जाना चाहता था मगर रश बहुत होने से ईदगाह पे जाना भी छोड़ दिया। ये भी गया वो भी गया। तिलावत ऐसे क्या जरूरत, तो रमजान में आए सात अयार, बस इन दो दिन को, तीन दिन को, पांच दिन को, सात दिन को, दस दिन को खत्म करने को तैयार है। ये बकिया ग्यारह महीने में तो उन्हें मेरे को खत्म करा था, अब मैं उसको खत्म करता हूँ। नऊज़ु बिल्लाहि मिन्नाले, क्या निजाम बना रखा है मेरे दोस्तों। अगर हम जिस्मानी निजाम के तकाजों की तकमील कर रहे हो तो मुबारक हो, मैं जिस्मानी निजाम को मुखालिफ नहीं हूँ, याद रखिए ये बात। जो जिस्म में गुम हो जाता है वो महजूब है, उसको पर्दा पड़ा हुआ है, हिजाब है उसके ऊपर, रूहानियत की तरक्की के कोई आसार नहीं। जो जिस्म में गुम हो गया, खिलाने में, पिलाने में, आराम पहुंचाने में, सुलाने में लग गया, तो ये समझो कि मेरे दोस्तों वो महजूब है, वो शख्स रूह की तरफ बिल्कुल तवज्जो नहीं देता। लेकिन एक बात वो भी होते हैं, अगर ऐसा हो गया कि जिस्म पर तवज्जो नहीं, बस रूह पर तवज्जो, जब देखो जिक्र, जब देखो नमाज, जब देखो इबादत, बोले बीवी कहाँ, बोलता नहीं अदा करना, बोले बच्चों कहाँ, बोले मैं नहीं पहचानता, बोले घर बार के हालात, बोले हमको इसकी जरूरत नहीं, बोले कुछ काम काज, तिजारत, हलाल कमाई, बोले हमको इससे सरोकार नहीं। तो अब बस एक ही तरफ तो होके रह गया, जो रूह में गुम हो गया वो है मजजूब। कायदा समझ लो, मजजूबीन जो होते हैं ना, अहले सुन्नत अल जमात का मसला ये है, जो मजजूब होते हैं वो ना काबिले तकलीद होते, ना लायक तनकीद होते, ये है उनका मसला। उनकी तकलीद भी नहीं करना, उन पे तनकीद भी नहीं करना, उनके हाल पे छोड़ दो बेचारों। अब अलबत्ता जाविता याद रख लो, हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम जो आए थे हमको महजूब बनाने के लिए नहीं आए, हमको मजजूब बनाने के लिए नहीं आए, बल्कि हमको महबूब बनाने के लिए आए। हम एक तरफ भी बच्चों का हक अदा करेंगे और दूसरी तरफ अल्लाह का हक अदा करेंगे, एक तरफ मस्जिद आकर इबादत बजा लाएंगे और दूसरी तरफ हलाल कमाई कमाएंगे, और एक तरफ अल्लाह ताला से अल्लाह के बंदों के हुकूक अदा करेंगे और दूसरी तरफ अज़कार और अफ़कार में अफ़कार और मुशाहिदात तो अपने को लगाएंगे, एक तरफ तस्बीह पढ़ेंगे और दूसरी तरफ हलाल कमाई की शक्लों को इख्तियार करेंगे, और एक तरफ इबादत तो मसरूफ होंगे मगर दूसरी तरफ हलाल कमाई के जरिए से उम्मत मुस्लिम और आलम इंसानी के कुछ काम आ जाएंगे। एक नस्बत है जिस्म की, एक नस्बत है रूह की। जिस्म में भी मत गुम हो जाइए, सिर्फ रूह में भी गुम मत हो जाइए। इसकी इन तकाजों की भी तकमील कीजिए, उन तकाजों की भी तकमील कीजिए। इसीलिए हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम शान रहमतुल आलमीन रखे थे, साथ ही साथ महबूब रब्बुल आलमीन थे सरकार। तो अर्ज ये कर रहे थे कि जैसे जिस्म में रूह हर जगह है, ऐसे ही अल्लाह पाक मखलूकात के साथ हर जगह है। जैसे रूह जिस्म के साथ इहादत का रुख रखती है, ऐसे ही कायनात के जर्रात के साथ अल्लाह पाक मुहीत हैं। ये खालिक हैं, मालिक हैं, हाकिम हैं, रब हैं, मुहीत हैं, घेरे हुए हैं शय को। और मगर मेरे दोस्त एक बात याद रखें, जो जिस्म और रूह का इतना गहरा रब्त और ताल्लुक होने के बावजूद जिस्म को रूह नहीं कहते और रूह जिस्म नहीं कहते, जिस्म जिस्म कहलाता है, रूह रूह कहलाती है। ऐसे ही मेरे दोस्तों, खालिक अपनी मखलूक के साथ होने के बावजूद मखलूक खालिक नहीं हो जाती और खालिक मखलूक नहीं हो जाता, ममलूक मालिक नहीं हो जाती और मालिक ममलूक नहीं हो जाता, महकूम हाकिम नहीं हो जाता और हाकिम महकूम नहीं हो जाता, मरबूब रब नहीं हो जाता और रब मरबूब नहीं होता, अल्लाह अल्लाह रहता है और बंदा बंदा रहता है। अल्लाह रब जल्ल जलालुहु की ज़ात आली का फैजान है कि उसने कुरान मजीद का वो इल्म, जिसको कुर्व एहसान कहते हैं, इन्नल्लाहु मअल लज़ीना तक़ौ वल लज़ीना हुम मुहसिनून की शान उन्होंने अता फरमाई है। इसलिए मेरे दोस्त, अब रूहानी निज़ाम चल रहा है, आप रोजे रख रहे हैं, तरावी पढ़ रहे हैं, तिलावत कर रहे हैं, दुआओं में मशगूल और मसरूफ है, हालात के एतबार से मखलूक खुदा के काम कर रहे हैं और समाजी खिदमत में मशगूल और मसरूफ है। अल्लाह इन खिदमत को मुबारक करते हुए हम लोगों के लिए इस बात की जरूरत है कि हम इस बात को सोचें कि जिस खुदा ने जी आज हम अब आप भाई क्यों आए आप बोले नमाज असर को क्यों आए तो अल्लाह का हुक्म, मगरिब में क्यों आए तो अल्लाह का हुक्म, ईशा में क्यों आए तो अल्लाह का हुक्म, क्या भाई शव्वाल में किसका हुक्म है, मेरा हुक्म के तेरा हुक्म क्यों नहीं आते फिर भाई, अब आए ना भाई, चलिए असर में भी आ रहे, मगरिब में भी आ रहे, ईशा में भी आ रहे, फजर में भी आ रहे, कई को आ रहे तो अल्लाह का हुक्म, शव्वाल में किसका हुक्म, मेरा हुक्म तेरा हुक्म, जिस खुदा ने रमजान में हुक्म दिया उसी खुदा ने शव्वाल दिखा मुहर्रम सफर रबीउल रबीउ सानी जमादिल अव्वल जमादिल सानी में हुक्म दिया। तिलावत एक महीने के वास्ते है, तिलावत भाई तरावी बोले तो एक महीने के लिए है, धोती थक गए तो 29 को चांद दिखा देते, चलिए ठीक है, लेकिन मेरे दोस्तों तिलावत का हुक्म बाकी, जिक्र का हुक्म बाकी, दुआ का हुक्म बाकी, नमाज का हुक्म बाकी, खल्क खुदा के साथ हिजी मोहब्बत का हुक्म बाकी, उल्फत का हुक्म बाकी, अजी मखलूक खुदा की खिदमत का हुक्म बाकी, तो फिर सारे दीन के पूरे ईमान के 77 शुबों के सारे अहकाम बरकरार है, उसको क्यों छोड़ देते हैं, किसका हुक्म है वो। असल बात क्या होती है जी, शाबान खत्म हुआ, रमजान शुरू हुआ तो शैतान मुकय्यद सुफिदत सुलसिलत जी सलासिल शयातीन बंद हो जाते है ना, अब जब ईद का चांद दिखते ही बस लंगोटी यार छुट जाता, उन छुटते ये भी छुटते हमारे भैया, अरे क्या मैं एक महीने से ढूंढ रहा हूँ तेरे को, बोलता हाँ मैं भी उसी वास्ते परेशान था, अरे जाता नहीं रे मस्जिद कहीं को जाऊँ चीर खुड़ में पी लिया ना, क्या बेवकूफ समझ रहा है क्या, कदर आदमी बरात आने वाली है, कदर आने वाली है जी, माफ़रत की गारंटी है, कहीं को मैं हौला हूँ क्या मस्जिद जाने के लिए। तो मेरे दोस्तों ऐसा नहीं, अगर अल्लाह ने इनाम किया, इकराम किया, रहमत की और मग़फ़रत फरमाई, दोज़ख की आग से खलासी का परवाना अल्लाह ने दिया, तो इसका ये मतलब नहीं होता कि नाफरमानी करे। अगर किसी बच्चे को जो बच्चा विलादत में मुलव्वस हो गया, माँ लेकर आई, कपड़े उतारी जी, पानी को गर्म किया, नहलाया धुलाया, बेहतर बेहतर जी साबुन लगाया, खुशबू से खुशबूदार लगवाया, और उसके बाद बेहतर से बेहतर कपड़े उसको पहनाए, उसके बाद उसको प्यार के काबिल बनाया, गोद में उठाया, प्यार किया, छोड़ा, तो मेरे दोस्त क्या इसका यह मतलब है कि वो बच्चा यूं कहे इतनी मोहब्बत वाली ममता और इतनी प्यार रखने वाली माँ क्या अच्छी है, बोल गई फिर गया फिर की चढ़ गिर गया। आप कबूल करेंगे उस बच्चे को, दूसरी दफा अगर इस तरह की गड़बड़ हो गई तो चलो होता है, एक से दो मरतबा होता है जाने दो, फिर तीसरी मरतबा गिरा, फिर भी अंगेज करके बर्दाश्त करके, क्या कैसा किधर कौन है मेरे बच्चे को ऐसा करने वाले वैसा करने वाले जी, ना समझ तो नहीं है, ये है वो है बोल के, फिर अगर नहलाई धुलाई उसके कपड़े पहना दी, फिर ले फिर उसको छोड़ दिया तो फिर जाके गिरा, तो कई को बोले तो बरात आने वाली है। तो मेरे दोस्तों ये कितनी नादानी की बात होगी, उसके बाद माँ का जलाल उठता है, प्यार नहीं उठता। हाँ उसके बाद बाप छड़ी लेता है, मोहब्बत से पेश नहीं आता, उसके बाद वो सजा को मुस्तहिक बन जाता है। तो कहीं ऐसा तो नहीं कि हम अल्लाह को गफ्फार और गफूर कहकर इस उन्वान से इतना आगे बढ़ जाए कि अल्लाह ताला की शान जलाली को बिल्कुल पेश नजर न रखे, तो दोनों तरह की सिफात को मलहूज रखकर जी अल ईमान बैन अल खौफ व रजा, ईमान उम्मीद खौफ की दरमियानी कैफियत का नाम है, इस बैलेंस और तवाजुन को लेकर चले, इंशाल्लाह इससे बड़ा फायदा होगा। कोई बात जहन में नहीं थी, यहाँ आने के बाद ख्याल हुआ कि अपना एक आध पुराना सबक आप हजरात से दोहरा दूं, तबीयत भी साफ नहीं है, अल्लाह आप लोगों को जदाए खैर दे, मसाइल और हालात देख लें। गुज़िश्ता वाली ज़कात की जो कैसेट आई हुई है क्या हासिल फरमाए, अल्लाह ताला हम सबको तौफीक खैर अता फरमाए और बीमारों को शिफा दे दे, परेशान हालों की परेशानी को दूर फरमा दे, तो आखिर दावा अल्हम्दुलिल्लाह रब्बिल आलमीन, सुन्नतें अदा फरमा।
برائے مہربانی راستے میں جو نوجوان حضرات تشریف فرما ہیں ان سے درخواست ہے کہ اوپر چلے جائیں، دوسرے ضعیف اور معذور حضرات کی جگہ خالی کریں۔